समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। सर्वप्रथम ईसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमसका अवसरमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आजको शनिबार स्तरीय अन्तरसंवाद आरम्भ गर्ने अनुमति चाहन्छु। आदरणीय श्रोताहरू, राजनैतिक स्थायित्वपछि तीव्र आर्थिक सामाजिक विकासको जतिसुकै नारा घन्काए पनि नेपालमा भौतिक विकासको गतिले तीव्रता लिन सकिरहेको छैन। ठूला ठूला परियोजनाको कुरा गर्दा समयमै सम्पन्न नभएर अलपत्र पारिएका धेरै दृष्टान्तहरू छन्। चाहे मेलम्चीको कुरा गर्नुहोस् या अरूण तेस्रो वा कर्णाली आयोजनाको, कहीँ न कहीँ विलम्ब र राजनैतिक प्रभाव देखिनै गरेको छ। यसै अनुक्रममा राष्ट्रिय गौरवका आयोजना मध्येको निजगढ़ विमानस्थल र फास्ट ट्र्याकको नियति पनि यस्तै हुने छाटकाट रहेको छ। नेपालका विकास प्रयासहरूको संयोजन, सहजीकरण र परामर्श दिने कार्यमा तल्लीन एक विकास अभियन्ता आजका हाम्रा अतिथि हुनुहुन्छ। समाजसेवा, व्यवसाय, राजनीति र विकास परियोजनाको विषयमा निरन्तर लागि पर्नुभएका श्याम बहादुर बस्नेत आज शनिबार सरी अन्तरसंवादका लागि हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोड़िनु भएको छ। स्वागत छ बस्नेतजी रेडियो नेपालमा।
धन्यवाद।
अब मुलुकको भौतिक विकासका लागि भइरहेका हाम्रा प्रयासहरू कतिको सन्तोषप्रद होलान्? के विकासप्रतिको नेपाली चाहना साँच्चै पूर्ण क्षमतामा नै चल्न सकेका छन् त? यीबाट कुराकानी शुरू गरौं बस्नेजी।
पहिलो कुरा त हाम्रो जुनसुकै पनि प्रोजेक्ट टाइममा नसिद्धिएपछि र लम्बिँदै गएपछि त्यो प्रोजेक्ट सिद्धिँदाखेरि आफै त्यो सिक प्रोजेक्टमा जान्छ। सिक भएर बिरामी भइसकेपछि त्यसले हामीलाई प्रतिफल दिन सकेन, पहिलो कुरा त्यो। दोस्रो कुरा, हाम्रो प्लानिङमा त्रुटि छ। तेस्रो कुरा, हामीसँग पैसाको जोगाड छैन, लगानीको जोगाड छैन। हामी बिना लगानीकै हामी प्रोजेक्ट सुरु गर्छौँ। यो तिनवटा चिजले गर्दाखेरि नेपालमा जतिवटा प्रोजेक्ट छ त्यो प्रोजेक्ट सबै सिक भइसक्यो। त्यसलाई हामीहरूले उत्पादकमूलक हिसाबमा हामी गर्न सक्दैनौँ।
अब यहाँको अलिकति लगाव रहेको मुख्य परियोजना भनौँ फास्ट ट्र्याक र यो निजगढ विमानस्थलमा अलिकति केन्द्रित भएर म केही प्रश्नहरू राख्न चाहन्छु। जस्तो यो परियोजना सञ्चालन को चर्चा भएदेखि नै विभिन्न विषयहरू उठानमा आएका छन्, चाहे त्यो वातावरणीय प्रभावको कुरा होस्, त्यहाँबाट चाहिँ मुआवजा वितरणका विषयहरू हुन्, विभिन्न विषयले चाहिँ चर्चा पाउने नै गरेको छ। खास गरी यो निजगढ विमानस्थल र फास्ट ट्र्याक चाहिँ एक अर्कामा अन्तर सम्बन्धित परियोजनाहरू हुन् र यसलाई नेपालीले सकभर आफ्नै बलबुतामा बनाउनु पर्छ भन्ने जुन अवधारणा छ, अहिले कुन प्रकारले चाहिँ यसको यो कामहरू अगाडि बढ़िरहेको छ, के चुनौतीहरू छन्, यसबारे अलिकति विश्लेषण गरिपाउन।
यसमा म पहिले त कसरी यसमा इन्ट्रेस्टेड भए भन्ने कुराबाटै शुरू गरौँ।
हजुर,
मैले जब आर्मीले फास्ट ट्र्याकको जुन निजगढको फास्ट ट्र्याकको ट्र्याक खोल्ने काम पायो, त्यस बेलामा हाम्रो माधव नेपालजी प्राइम मिनिस्टर हुनुहुन्थ्यो, सुरेन्द्र भण्डारी सुरेन्द्र के पाण्डे चाहिँ अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस बेलामा यिनीहरूले जब शिलान्यास गरे, तीन महिनामा 20 करोड खर्च गरेर 1 किलोमिटर मात्रै बाटो खोल्न सक्यो। त्यस बेलाको विकास निर्माणको जनरल नरेश बस्नेत हुनुहुन्थ्यो, उहाँले मसँग बसेर हामी सल्लाह गरेर मसँग सहयोग माग्नुभयो र मैले त्यो ट्र्याक खोल्नेमा मैले नेपाली आर्मीलाई सहयोग गरेँ। त्यसको सबैभन्दा ठुलो समस्या के पर्यो भनेर भने, जुन सरकारी जग्गा छ त्यहाँ जङ्गल छ, जङ्गललाई नहटाइकन त्यहाँ काम गर्न सकिँदैन। अर्को आवारी जुन चाहिँ छ त्यो आवारीको मुआवजा नदिकन जनताले काम गर्न दिँदैन। यो सब भइसकेपछि मैले जुन जङ्गली क्षेत्र छ, त्यस बेलामा हाम्रो दीपक बोराजी वन मन्त्री हुनुहुन्थ्यो, हामीहरूले के गर्यौँ भनेदेखि यो छपान गरेर यसको तेरी निकालेर अनि मात्रै कटान गर्ने आदेश नदिएर छपान र कटान सँगसँगै गर्ने भनेर हामीहरूले सुरु गर्यौँ। त्यो सुरु गर्दाखेरि हामीहरूको 54 अरब रुपियाँमा तीन महिनामा हामीहरूले 36 किलोमिटर बाटो खोल्यौँ। सरकारी जग्गाको त समस्या समाधान भयो, जङ्गलको त त्यसपछि मुआवजाको कुरा आयो। मुआवजामा जनतालाई त जसले पनि भड्काउँछ, एकको दस माग्न थाले, 1 लाख जग्गा बन्नेलाई 10 लाख 20 लाख माग्न थाले। त्यस बेला माओवादीको यो क्रान्ति भन्नुहोस् या जनयुद्ध भन्नुहोस् या जे भन्नुहोस् त्यो चाहिँ सिद्धिएको थियो, तर त्यसको ह्याङओभर बाँकी थियो, त्यस कारणले त्यहाँ काम गर्न गाह्रो थियो। र त्यसमा हामीहरूले त्यो सल्काउनमा पनि सरकारलाई मैले सहयोग गरेर हामीले त्यो पनि मिलायौँ। अब नम्बरीको भयो, त्यहाँ जति जग्गा छ मान्छेसँग 60% त्यहाँ लाल पूर्जा थिएन, त्यसलाई पनि नेपालको एउटै ठाउँ हो जहाँ बिना लाल पूर्जाको क्याबिनेट डिसिजन गरेर मुआवजा गर्यो। त्यो मुआवजाको निर्णय गराउनलाई एउटा हामीहरूले कमिटी बनायौँ। त्यो आयोगले गाउँमा 1 को 4 दियो, भनेको मतलब त्यहाँ चलन चल्ती मुआवजा दिन चलन चल्तीको हिसाबले दिनुपर्छ। त्यहाँ हामीहरूले 1 को 4 भनेको 1 लाख पर्ने चलन चल्तीको छ भने 4 लाख दियो। त्यसमा सरकारसँग हाम्रो अलिकति टसल पर्यो, मेरो भनौँ न। त्यसमा मैले के तर्क दिएको थियो भने गाउँको मान्छेले उठेर त्यहाँको उठीबास गरिसकेपछि त्यो पैसाले हेटवडाको छेउमा जग्गा किन्न सक्दैन, त्यस कारणले सोसल जस्टिसको हिसाबले हामीहरूले 1 को 4 दिएको हो। अनि जुन चाहिँ नम्बरी थिएन या लाल पूर्जा थिएन भनौँ न, तर उनीहरूको 21 सालको नापीमा चाहिँ त्यसमा तपाईँको फिल्ड बुकमा चाहिँ नाम थियो, त्यो नाम दियौँ हामीले। मुआवजा दिँदाखेरि पनि कसैले त्यहाँ पैसा नखाओस् भनेर हामीहरूले के गर्यौँ भनेर भने त्यो जो जग्गा धनी छ त्यो जग्गा धनीकै नाममा खाता खोलेर डाइरेक्ट उसैलाई पैसा दियौँ, ताकि बिचको कसैले पैसा खान नपाओस्, एउटा कुरा थियो। सबै ठाउँमा हामीहरूले मुआवजा दिँदातिर खोकनामा आएर अड्क्यो, अहिलेसम्म खोकनाको समस्या समाधान भएको छैन। होइन, खोकनामा के भयो भनेर भने त्यहाँ चाहिँ हामीहरूले 1:2 गऱ्यौँ, किनभने त्यसमा पनि मेरो कन्ट्रिब्युसन भएको हुनाले, इन्भल्भ भएको हुनाले 1:2 गऱ्यौँ। 1:2 किन गरियो भने त्यस बेलाको जनतालाई के सोध्यौँ हामीले भने तपाईँहरूले 1 रोपनी जग्गा यहाँ बेच्दाखेरि यही दाममा अर्को ठाउँमा तपाईँ 2 रोपनी किन्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेपछि उहाँहरूले किन्न सक्छु भनेपछि उनीहरूलाई पनि जग्गा तयार गर्न लाउने, हामीहरूले पनि सरकारले पनि एकैचोटि पास गराइदिने, ताकि कसैले जग्गाको दाम बढ्न नपरोस् भनेर यो सोसल जस्टिसको सिस्टम आयो। त्यसपछि के भयो भनेर भनेदेखि पछि गएर चाहिँ उनीहरूको पारम्परिक धार्मिक स्थानहरू पर्ने भइसकेपछि अनि त्यस बेलामा जनरल नरेश मैले सल्लाह गरेर के भने अब डाइभर्ट गरौँ। डाइभर्ट गर्दाखेरि यो फास्ट ट्र्याक भनेको 80 टन भार बोकेर 41 टन भार बोकेर 80 किलोमिटरको स्पिडमा हिँड्ने हो, त्यो गरिदिँदाखेरि 1 घन्टामा काठमाडौँ आइपुग्छ भन्ने हाम्रो कन्सेप्ट हो। त्यो कन्सेप्ट अनुसार गरिदिँदाखेरि 10 मिनटको फरक पर्ने भयो डाइभर्ट गर्दा, किनभनेदेखि डाइभर्ट गर्दा अलिकति घुमाउनु पर्ने हुन्छ र स्पिड कम गर्नु पर्यो र स्पिड टेकअप गरिदिँदाखेरि हामीहरूले त्यसलाई बहुमतीसम्म ल्याएर टुङ्ग्याउने गरिकन गरेको थियो। त्यसपछि हाम्रो टाइम सिद्धियो ट्र्याक खोल्ने र हामीहरूले आर्मीले ह्यान्डओभर गर्यो नेपाल सरकारलाई। अब त्यसपछि के भयो भन्नुहुन्छ भने यो अधिकतर चुरे एरियामा पर्छ, चुरे एरियामा पर्ने हुँदाखेरि कुनै टाइम त्यसै बेलामा लद्दाखमा क्लाउड बस्ट भएर ठुलो नोक्सान भयो त्यहाँ। अनि मलाई पनि के लाग्यो भने हाम्रो नेपालमा पनि पानी पर्दाखेरि कहिले काहीँ 5 दिन 7 दिन पानी पर्दाखेरि यो बाटो चाहिँ कन्टिन्युस भएन भनेर भने यो चाहिँ लाइन स्लाइड भएर चाहिँ 12 पर्सा र मकवानपुरको आदि भाग चाहिँ मरुभूमि हुन्छ भनेपछि अनि मैले र जनरल बस्नेतले के गर्यौँ भनेर भने अनि हामी सरकारलाई कन्भिन्स गर्न थाल्यौँ कि यो चाहिँ आर्मीबाट यो राउन्ड द क्लक काम गर्नुपर्ने ठाउँ हुन्छ भनेर यो प्रोजेक्ट हो, त्यस कारणले यसलाई बीचमा छोड्नु हुँदैन भनेर त्यस बेलाका चाहे प्रधानमन्त्री होस् चाहे मन्त्री होस् अनि मैले कन्भिन्स गर्न थालेँ
होइन.
त्यो गरिदिँदाखेरि आर्मीलाई किन दिने त भने आर्मी टेक्निकली ऊ सक्षम छैन. तर आर्मीलाई दिँदा के हुन्छ भनेर भने त्यहाँ कुनै किसिमको प्राकृतिक विपद आयो भनेर भने मिसिनले त गर्दैन, ह्युमन मान्छे नै चाहिन्छ त्यहाँ. आर्मी मात्रै एउटा यस्तो संस्था हो जसले चाहिँ 10,000 मान्छे 8 घण्टामा त्यहाँ पुर्याउन सक्छ. कुनै ठेकदार विदेशी ठेकदारले त मान्छे पुर्याउन सक्दैन त्यहाँ त. अनि त्यो चाहिँ फेरि जान्छ भनेर आर्मीको रेखदेखमा दिने भनेर त्यसको चाहिँ म त्यसपट्टि म लाग्दा लाग्दा जब प्रचण्डजी प्राइम मिनिस्टर हुनुभयो त्यस बेलामा रमेश लेखक भौतिक योजना हुनुहुन्थ्यो उहाँहरूलाई राखेर रा, अनि आर्मीलाई दिने गरिकन निर्णय भइयो. त्यो सँगसँगै अब कुरा आयो तपाईँको एयरपोर्टको होइन. यो एयरपोर्ट के हो भन्नुहुन्छ भनेदेखि एयरपोर्ट पनि प्रिलिमिनरी इन्फ्रास्ट्रक्चर गर्नको लागि आर्मीलाई दिनुपर्छ भनेर चाहिँ त्यो पनि जीवनशाही पर्यटन मन्त्री हुँदाखेरि प्रचण्डजी नै प्राइम मिनिस्टर हुँदाखेरि त्यो पनि क्याबिनेट डिसिजन गरियो
होइन.
त्यसको अब आयो यसमा फिनान्स कसरी जुटाउने भन्ने कुरामा आयो
है.
फिनान्स जुटाउनेमा चाहिँ कुरा के आयो भनेर भने त्यहाँ 80 स्क्वायर किलोमिटर एरिया हो एयरपोर्टको. त्यो वन क्षेत्र त्यसमा करिब 110 बिघा जग्गा बाहेक अरू सबै 12,000 बिघामा 110 बिघा बाहेक सबै वन क्षेत्र हो त्यो भनेको मतलब सरकारको हो. त्यो वनले क्यानलाई दिइसक्यो, क्यान भनेको सिभिल एभिएसन होइन, क्यानलाई दिइसक्यो. त्यो क्यानको चिज हो. अब त्यहाँ वनको अधिकार भनेको रुख मात्रै हो. त्यो रुख काटेर वनले आफूले लाने हो है. त्यो सबै काम र पेरिमिटर रोड, एप्रोच रोड, सेन्सिङ, तटबन्ध सबै आर्मीलाई एमओयु गरेर विद्युत के अरे सिभिल एभिएसनको तर्फबाट र आर्मीको तर्फबाट एमओयु साइन भइसकेको छ. अनि मैले सरकारलाई के प्रपोजल राखेको भन्नुहुन्छ भने यो शेरबहादुरजीकै पालाको कुरा पनि हो, ओलीजीको पालामा के हो भनेर भने त्यहाँ कोरियनले एउटा डिपिआर बनाएको छ. पहिले कोरियनलाई काम गर्न भनेर दिएको थियो यसमा बुथ सिस्टममा र उसले 1300 हेक्टर जम्मा यो 8,000 हेक्टर जमिन हो. त्यसको मतलब 1,60,000 रोपनी हो काठमाडौँको मान्छेलाई बुझ्ने हिसाबले 1,60,000 रोपनी हो. अब यसमा 1300 हेक्टर चाहिँ उसले राख्यो एयरपोर्टलाई र 1600 चाहिँ एयरपोर्ट सिटी भनेर चाहिँ 1900 मात्रै यसले डिपिआर बनायो. मैले त्यस बेलाको मन्त्रीहरू अहिलेका प्रधानमन्त्री यी सबैलाई मैले के सम्झाएँ भनेर भने हामीहरूले एयरपोर्ट बनाउँदाखेरि होइन कमसेकम 100 वर्षलाई पुग्ने हिसाबले हुनु पर्यो. भोलि गएर एक्सप्यान्ड गर्ने ठाउँ त हुँदैन. त्यस कारणले 2500 हेक्टर चाहिँ एयरपोर्ट एरिया बनाऊ. बाँकी जति जग्गा छ त्यहाँ एयरपोर्ट बनिसकेपछि त्यहाँ 5-star होटल चाहिन्छ, त्यहाँ मान्छे चाहिन्छ. त्यस कारणले बाँकी जो चाहिँ 5,500 हेक्टर जुन जमिन छ त्यसलाई स्मार्ट सिटीको हिसाबले डेभलप गरौँ. त्यो डेभलप गरौँ र त्यसलाई बेचेर त्यो सरकारी जमिन हो त्यसलाई बेचेर 1400 अरब भनेको 14 खरब रुपियाँ आउँछ भन्ने कुरामा यसमा विष्णु पौडेलजी पहिलोपल्ट अर्थमन्त्री हुँदाखेरि त्यतिखेर पनि भएको हो होइन. अहिले के अरे ओलीजी प्राइम मिनिस्टर हुँदाखेरि पनि यो चिज भएको हो. यो सबै चिज कुरा गर्दा 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 यो खतिवटाजी हाम्रो युवराज खतिवटाजी हुनुहुन्थ्यो उहाँहरूसँग भएर यो 1400 अरबको चाहिँ उहाँहरूले पनि मानिसकेको छ. त्यसमा जग्गा हामीहरूले एउटा प्लटको दाम 5-50 लाख राखेको छ. त्यो गरिदिँदाखेरि तपाईँको 1.5 करोड हुन्छ. एक रोपनीको जग्गा है. अहिले निजगढको सडकमा 1 करोड भन्दा बेसीमा त एक कठा बिक्री हुन्छ. मलाई विष्णु पौडेलजी प्राय अर्थमन्त्री हुँदा सोध्नु भएको थियो यो त्यतिमा बिक्री हुन्छ भनेर. भन्दाखेरि मैले उहाँलाई रिपोर्टै देखाइदिएको थियो त्यस बेलामा. यो त 6 वर्ष पहिलेको कुरा, 5 वर्ष पहिलेको कुरा हो
होइन.
त्यस बेलामा 1 करोड रुपियाँ कठामा जग्गा बिग्रेको पेपरमा न्युज आयो कान्तिपुरमा. एक कठा 1 करोड भनेपछि रोपनी 1.5 करोड हो. अहिले त त्यो 2 करोडमा पनि बिक्री हुन्छ. सायद त्यतापट्टि नजाउँ, तर 1400 अरब रुपियाँ आउँछ. त्यो 1400 अरबले 153 अरब चाहिँ फास्ट ट्र्याक र 300 चाहिँ फास्ट एयरपोर्ट र स्मार्ट सिटी. यो स्मार्ट सिटी कस्तो बनाउने भनेर भने, अहिले जहाँ पनि सहरी विकास भएको छ सबैभन्दा ठुलो समस्या वाटर लगिङ र हाम्रो चाहिँ फोहोर व्यवस्थापन छ. यो चाहिँ आधुनिक हुन्छ, त्यहाँ वाटर लगिङ हुँदैन, त्यो ई सिटी हुन्छ, त्यहाँ पोल्युसन हुँदैन. र त्यसको जुन 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 पानी निस्किन्छ भनौँ न, हामीहरूको सेनिटेसनको अरू पानी, नुहाउने पानीहरू, खाने पानी जुन चाहिँ, या रेन वाटर जुन हुन्छ, त्यो चाहिँ त्यहाँको खरे खोला छन् त्यहाँ सबै, त्यसबाट हालेर कमसेकम 3000 बिघा चाहिँ तल चाहिँ सिकाइ हुने, त्यो मैले प्रपोजल यिनीहरूलाई राखेको थियो. अब यसमा के हुन्छ, यो एयरपोर्टको मतलब के हो भनेर भने, काठमाडौँलाई त्यहाँ सार्ने हो. किनभने काठमाडौँ त अहिले नै जाम भइसक्यो, अहिले पनि 1-1 घन्टा इन्टरनल फ्लाइटका फ्लाइटहरू चाहिँ ओभर गर्छन् यहाँ आकाशमा
होइन.
त्यो एउटा कुरा. अर्को कुरा, यो चाहिँ एउटा ट्रान्जिट हब हुन्छ होइन. अहिले नोएडामा इन्डियामा 1.6 खरब भनौँ न, 160 अरबमा इन्डियन करेन्सी भनेको 250 अरब यहाँको भयो
होइन.
त्यहाँ 6-6 वटा रनवेवालाको अस्ति शिलान्यास गर्यो हाम्रो मोदीजीले
होइन.
त्यहाँ तपाईँको डबल रनवे हुँदाखेरि 1.2 करोड चाहिँ ट्रान्जिट पेसेन्जर हुँदो रहेछ. हामी कहाँ पनि 1.2 करोड पेसेन्जर भयो भने यहाँ वर्षको 500 अरबको त त्यहाँ पैसाको फ्लो हुन्छ त्यहाँ होइन. र यो 2 नम्बर प्रदेश मात्रै होइन, नेपाल अधिराज्यको लागि यो कन्ट्रीकै लागि गेम चेन्जर हो. किन भनेर तपाईँ मलाई सोध्नुहुन्छ भने, 400 अरब मात्र तपाईँको काम सिद्धियो यो 2टा प्रोजेक्ट
होइन.
2टा प्रोजेक्ट सिद्धिसकेपछि बाँकी र हामीसँग तपाईँको 900 अरब
होइन.
900 अरबले तपाईँ बुढी गण्डकी बनाउनुहोस्. अहिले तपाईँलाई मजाको कुरा भनौँ, इस्ट वेस्ट हाइवेको जतिवटा पुल छ सबै जीर्ण भइसक्यो. यो कुरा पनि मैले प्राइम मिनिस्टरलाई राखेको छु, यो कुरा पनि मैले योजना आयोगमा राखेको छु. त्यो सबै जीर्ण भइसक्यो. भोलि गएर त्यो पुलहरू भत्कियो भनेर भने यहाँ कसैले नाकाबन्दी लाउनै पर्दैन. इस्ट वेस्ट हाइवे नै बन्द भयो भने नेपालै बन्द हुन्छ. यहाँ कुनै कोरोना आइराख्नु पर्दैन. त्यसको लागि पनि पैसा चाहियो. यो 900 अरब त्यसमा लगाउनु, तपाईँ बिरगञ्जदेखि लिएर के अरे काठमाडौँसम्म रेल बनाउनुहोस्, चाइनादेखिको बोर्डरदेखि काठमाडौँसम्म रेल बनाउनुहोस्, आफ्नो पैसाले बनाउनु.
भनेपछि प्रसादजी होइन हजुर, जस्तो यो जुन एउटा चाहिँ आत्मनिर्भर अर्थतन्त्रको लागि पनि होइन, स्वदेशभित्रकै पुँजी परिचालन गरेर चाहिँ लैजानुपर्छ भन्ने अवधारणा यहाँले जसरी अगाडि सार्नु भएको छ, अब यो परियोजना त अहिले पनि निर्माणाधीन नै छ. अलिकति समयको कारणले म अर्को प्रश्नमा एउटा जम्प गर्न चाहन्छु, अलिक महत्वपूर्ण प्रश्नमा. यहाँले बारम्बार सार्वजनिक रूपमा भनि पनि रहनु भएको छ, त्यहाँ जुन 24-25 लाख रूख कटान हुन्छ त्यसको विकल्पमा 1:25 होइन, 1 बराबर 25 रूख रोप्नुपर्छ भन्ने तर्फ जुन चाहिँ अवधारणा छ, त्यसलाई पनि नेपालको चाहिँ यो गरिबीको रेखा मुनि रहेका परिवारहरूलाई आश्रय दिन सकिने परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने जुन मोडल प्रस्ताव गर्नुभएको छ, संक्षेपमा बताइदिनुहोस् मलाई. मसँग 2-3 मिनट
मात्रै समय छ. 1:25 को हिसाबले 6 करोड रोप्नुपर्छ
होइन.
मैले सरकारलाई के भनेको छु भने, त्यो हिसाबले अहिले गभर्मेन्टले के गर्छ भन्नुहुन्छ भने, 2.5 मिटर बाई 2.5 मिटरको दुरीमा यिनीहरूले प्लान्टिङ गर्छ होइन, एसोसिएसन गर्छ. वृक्षारोपण गर्छ, त्यो चाहिँ नेपालमा कहीँ पनि सक्सेस भएको छैन। त्यो सागरनाथकै इक्जाम्पल लिनुहोस् होइन, सागरनाथ पनि एउटा फेलियर प्रोजेक्ट हो। त्यसको कारण के हो भनेर भने हाम्रो वर्षमा दुईपल्ट आगो लाग्छ, डढेलो लाग्छ। त्यो डढेलो लाग्छ सबैभन्दा पहिलो स्याप्लिङ नै डढ्छ, त्यो त सानो बिरुवा हुन्छ। त्यस कारणले इन्टरक्रपिङ गर्नुपर्छ भनेर यो गर्दा 36,000 हेक्टर लाग्छ। मैले ओलीजीलाई अरू मन्त्रीहरूलाई जुन उसमा के भनेको छु भने 2,00,000 हेक्टर गरौँ हामी, त्यहाँ छँदै छ हामीसँग होइन, 900 अरब त बाँच्छ नि त हामीसँग। त्यसमा 50 अरब रुपियाँ खर्च गर्यो भनेदेखि 2,00,000 परिवार हुन्छ, रेखा मुनि गरिबी रेखा मुनिका मान्छेहरूलाई त्यहाँ इन्टरक्रपिङ गरेर कम्युनिटी बनमा दिउँ 40 वर्षको लागि। त्यो मान्छेहरूले 1 हेक्टरको लागि गरिदिँदाखेरि 40 वर्षमा त्यो मान्छे लखपति हुन्छ त्यहाँ, किनभने त्यसको जुन लगाएको रुख त त्यसले 2 रोटेसन खान सक्छ। त्यसको आमदानी कसैलाई नै दिने, पहिलो कुरा त्यो। दोस्रो कुरा, अहिले दुनियाँमा जङ्गलमा आगो लाग्छ, अमेरिका जस्तोले कन्ट्रोल गर्न सकेको छैन। अस्ट्रेलियामा नेपालको जति जङ्गल छ त्यसको 4 गुणा बेसी चाहिँ त्यहाँ आगो लाग्यो। हाम्रो 64 लाख हेक्टर जमिन छ, त्यहाँ 2.5 करोड हेक्टर जमिन चाहिँ आगो लाग्यो लास्ट इयर, 2 वर्ष अगाडिको कुरा। र यो चाहिँ इन्टरक्रपिङ गर्दा डिग्रेडेड फरेस्टको छेउछेउमा गर्ने हो। त्यो डिग्रेडेड फरेस्ट भनेको जङ्गलसँग टाँसिएको हुन्छ, यिनीहरूले नै आगो निभाउने काम गर्छन्। पहिले वनपाले हुन्थ्यो हाम्रो, अहिले वनपाले सिस्टम छैन, यिनीहरूले नै आगो निभाउने पनि काम हुन्छ। त्यसको लागि उनीहरूलाई चाहिने औजार र इन्सेन्टिभ हामीले दियौँ भने हाम्रो भएको वनभूमि बाँच्छ, नभए वनभूमि जान्छ। एउटा कुरा थियो, अर्को कुरा त्यहाँबाट जति लप्स एन्ड टप्स भनेको काठ र दाउरा निकालेर हाँगा बिना जुन हुन्छ त्यो चाहिँ हामीहरूले तराईका मान्छेहरूले त गुइठा पाल्छ होइन, गोबरको गुइठा पाल्छ, पात पाल्छ, उनीहरूलाई फ्रीमा दिउँ, किनभने त्यसको त कुनै काम छैन, त्यो त राख्यो भने आगो हुन्छ। त्यसको प्रोजेक्ट रिपोर्टमा त्यसको एक्सट्राक्सन र त्यसको डिस्पोजल गर्ने पैसा छ हामीसँग।
भनेपछि एउटा एउटा परियोजनाले एउटा बहुपक्षीय चाहिँ एउटा आर्थिक गतिविधि, सामाजिक उत्थानका यी कामहरू पनि गर्न सक्ने यहाँको विचार दृष्टिकोणबाट बुझ्न सक्यौं। समय मसँग आज यति मात्रै भयो श्याम सर, किनभने यहाँको अनुभवलाई आम श्रोताको माझमा पुर्याउनलाई यति सानो बसाइले पुग्दैन। आगामी दिनमा फेरि पनि अन्य विकास परियोजनाका विषयमा, राष्ट्रिय महत्वका विषयमा हामी फेरि पनि कुराकानी गर्नेछौ। आजलाई विदा लिनुपर्ने स्थिति छ। धेरै धन्यवाद धन्यवाद। त आदरणीय श्रोताहरू, हामी कुराकानी गरिरहेका थियौं आजको शनिबार स्तरीय अन्तर सम्वादको यो श्रृंखलामा श्याम बहादुर बस्नेत, जो समाजसेवा, व्यवसाय, राजनीति र विकास परियोजनामा निरन्तर लागि पर्नु भएको छ, उहाँलाई धन्यवाद दिँदै प्राविधिक साथी शंकर भण्डारी र म हरिशरणलाई हामी बिदा चाहन्छौ। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।